यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ, म उमा शर्मा। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा विघटन गरी कंग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दायर रिटमा आज पनि सुनवाई जारी। कोरोना विरूद्धको पहिलो र दोस्रो खोप फरक फरक कम्पनीको लगाउन हुने नहुने भन्ने विषयमा अझै यकिन हुन नसकेको डब्ल्यूएचओको भनाई र अमेरिकामा जथाभावी गोली हानी मानिसहरू मार्ने अपराध रोक्न थप प्रहरीहरू नियुक्त गर्ने राष्ट्रपति जो बाइडेनको नीति सार्वजनिक। अब समाचार विस्तारमा। प्रतिनिधि सभा विघटन सम्बन्धमा परेको रिटमा भइरहेको सुनवाईमा आज पनि रिट निवेदक पक्षकै कानून व्यावसायिकको बहस जारी छ। प्रतिनिधि सभा विघटन बदर गरी नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै परेको रिटमा संवैधानिक इजलासको हिजोदेखि निरन्तर सुनवाई गरिरहेको छ। संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा सहित न्यायाधीशहरू दीपक कुमार कार्की, मीरा खड्का, ईश्वर खतिवड़ा र आनन्द मोहन भट्टराई हुनुहुन्छ। को सुनवाईमा बहस शुरू गर्दै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संविधानको धारा 76 उपधारा 5 सांसदहरूलाई विशेष अधिकार दिएकाले अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न नपाउने भन्ने तर्क गलत भएको जिकिर गर्नुभयो। प्रतिनिधि सभा विघटन सम्बन्धमा परेको सो रिटमा सर्वोच्च अदालतले रिट निवेदक पक्षलाई शुरूआती बहसका लागि 12 घण्टा र पछि जवाफी बहसका लागि 3 घण्टा सहित 15 घण्टाको समय तोकिदिएको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले आज विभिन्न संचार माध्यमका सम्पादकहरूसँग अन्तर्क्रिया गर्नुभएको छ। अन्तर्क्रियामा सभापति देउवाले कोरोना महामारी र प्राकृतिक विपत्तिबाट जनतालाई जोगाउन सरकार गम्भीर नबनेको आरोप लगाउनु भएको छ। अन्तर्क्रियामा उहाँले प्रतिनिधि सभाका बहुमत 149 सदस्यहरूको हस्ताक्षर सहित राष्ट्रपतिको आह्वान अनुसार हामीले प्रधानमन्त्रीका लागि दावी सहित पेश गरेको आवेदनलाई स्वेच्छाचारी किसिमले अस्वीकार गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार भएकाले सर्वोच्च अदालतमा रिट निवेदन दिएको बताउनुभयो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ नेपालले कोरोना भाइरस विरूद्धको पहिलो मात्रा एस्ट्राजेनिकका कोविशील्ड खोप लगाएका व्यक्तिले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा अझै बढ़ी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ। डब्ल्यूएचओले जारी गरेको विज्ञप्तिमा डब्ल्यूएचओले यस किसिमको कुनै पनि बयान जारी नगरेको र त्यस्ता कुरा झुटो भएको बताउँदै यस किसिमका गलत सूचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्ताउन सक्नेतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गरेको छ। डब्ल्यूएचओले दुई भिन्न किसिमका खोप लगाउँदाको प्रभावकारिताका बारे सीमित तथ्याङ्क मात्र उपलब्ध भएको जनाएको छ। बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाममा रेल सञ्चालन आएको छ। गत वर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस पाउनुभएका भूतपूर्व गोर्खा सैनिक पुनको नाम अंकित एक रेल सञ्चालन गर्ने जनाएको थियो। इलामका दुग्ध उत्पादक किसानहरूले दुग्ध विकास संस्थानबाट 4 महिनादेखि भुक्तानी नपाउँदा समस्यामा परेका छन्। दुग्ध विकास संस्थान विराटनगरले इलामबाट दैनिक 25,000 लिटर दूध संकलन गर्दै आएको छ। इलामबाट संवाददाता सविता पाण्डेको रिपोर्ट।
इलामका दूध उत्पादक किसानले बिक्री गरेको दूधको मूल्य नियमित नपाउँदा समस्या भएको बताएका छन्। दुग्ध विकास संस्थान विराटनगरले नियमित भुक्तानी नदिँदा कोरोना कहरका बेला झन समस्या भएको किसान बताउँछन्। नियमित रूपमा महिना दिनमा दूध बिक्रीबाट आएको पैसा हातमा नआउँदा ऋण काटेर घर चलाउनु परेको इलाम नगरपालिका 5 गाईपालक किसान चन्द्र घिमिरे बताउनुहुन्छ। गाई पालनबाटै गुजारा चलाउने परिवार सबैभन्दा बढी मारमा परेका छन्। 4 महिनादेखि भुक्तानी नपाउँदा गाईबस्तुलाई भुसपिठो किनेर खुवाउनु पर्ने हुँदा दोहोरो मारमा परेको गाईपालक किसान बताउँछन्। कोरोना महामारीका बेला गुजारा चलाउन समस्या भएको भन्दै समयमा भुक्तानी गर्न राष्ट्रिय कृषक समूह महासंघले सरकारसँग 5 बुँदे माग अघि सारेको छ। दूध बेचेरै घर चलाउनु पर्ने किसानको समस्या सरकारी आयोजनाले नबुझेको भन्दै तत्काल समाधान गर्नुपर्ने राष्ट्रिय कृषक समूह महासंघका जिल्ला अध्यक्ष विष्णु प्रसाद दुलालको भनाई छ।
नेपाल सरकारको स्वामित्वमा रहेको दूध विकास संस्थानले समयमा किसानलाई चाहिँ भुक्तानी गर्न नसक्दै ठूलो मार पर्छ।
दुग्ध विकास संस्थान विराटनगरले किसानको फागुन चैत वैशाख र जेठ महिनामा बिक्री गरेको दूधको मूल्य भुक्तान गर्न बाँकी छ। संस्थानले इलामको साथ संकलन स्थानबाट दैनिक 25,000 लिटर बढी दूध संकलन गरी विराटनगर पुर्याउँछ। संकलित दूध र दूधको परिकार 25% मात्रै बिक्री हुने गरेको र बाँकी स्टक राख्नु परेको संस्थानले जनाएको छ। कोरोना संक्रमणको कारण निषेधाज्ञामा बिक्री कम भएकोले भुक्तानीमा समस्या भएको दूध वितरण आयोजना विराटनगरका प्रमुख गणेश यादवले बताउनुभयो। यसअघि संस्थानले 15-20 दिनमा दूधको मूल्य भुक्तान गरिरहेको थियो। अघिल्लो वर्ष लकडाउन भएदेखि यता भुक्तानी नियमित हुन नसकिरहेको किसान बताउँछन्। सरकारले किसानको समस्या तत्काल समाधान गर्नुपर्ने किसानहरूको माग छ। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
सविता पाण्डेको रिपोर्टपछि बाँकी समाचार। पशुपति क्षेत्रमा रहेको खाली स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको छ। यस वर्ष गत शनिबारदेखि पशुपति क्षेत्रमा गुर्जो रोपण अभियान शुरू भएको हो। गत वर्ष रोपिएका गुर्जोका बिरूवा मध्ये 1,500 हुर्किएको अभियान कर्मी कमल बहादुर रजवटले जानकारी दिनुभयो। वर्षायाममा सड़क अवरूद्ध हुन सक्ने भन्दै जाजरकोटको बारेकोट गाउँपालिकाले 9,000 क्विन्टल चामल माग गरेको छ। बारेकोट भित्रकै खाद्य उत्पादनले 12 महिना नपुग्ने हुँदा खाद्यान्न आयात गर्नुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले बताउनुभयो। गाउँपालिकाले घाट स्थित डिपोमा 5,000 क्विन्टल र काउली डिपोमा 4,000 क्विन्टल चामल सहुलियतको चामल उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोटलाई आग्रह गरिएको उहाँले बताउनुभयो। वीरगंज पथलैया व्यापारिक मार्ग अन्तर्गत पर्साको जगन्नाथपुर स्थित सड़क खण्डमा ट्रक र ट्रिपर एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने 4 घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका वीरगंज महानगरपालिका 22 65-वर्षीय वैद्यनाथ राउत कुमीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। मनसून शुरू भएसँगै सुदूरपश्चिम प्रदेश सरकारले विपद जोखिम न्यूनीकरणका लागि विपद पूर्व तयारी कार्यलाई तीव्रता दिएको छ। बाढ़ी पहिरो र डुबान जस्ता विपदबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न भनेर तत्काल मनसून पूर्व तयारी तथा प्रतिकार योजना बनाएर कार्यान्वयनको चरणमा अघि बढ़ाइएको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
मुख्यमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश विपद परिषद समिति मार्फत प्रदेश सरकारले बाढ़ी पहिरो डुबान जस्ता विपदबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न भनेर पूर्व तयारी कार्यलाई अघि बढ़ाएको छ। प्रदेश विपद परिषद समितिका सदस्य सचिव एवं आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव चुडामणि पौडेल विपद व्यवस्थापन कार्य सञ्चालनका लागि तत्काल मनसून पूर्व तयारी तथा प्रतिकार योजना बनाएर कार्यान्वयनमा लगिएको बताउनुहुन्छ।
तत्काल चाहिँ मनसून पूर्व तयारी तथा प्रतिकार योजना पनि हामीले बनाएर कार्यान्वयनमा ल्याइसकेको छ। सोही अनुसार चाहिँ सबै स्थानीय सरकारहरूले पनि त्यही अनुसार योजना बनाएर फंक्सनमा गइसकेको छ।
विपद जोखिम न्यूनीकरण पूर्व तयारी कार्य अन्तर्गत प्रदेशका 9 जिल्लाका सुरक्षा अधिकारीसँग बैठक गरी पूर्व तयारी अवस्थाका बारे जानकारी लिनुका साथै त्यसका लागि आवश्यक सामग्री सहित सुरक्षाकर्मीलाई अलर्ट राखिएको सरकारी अधिकारीको भनाइ छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव चुडामणि पौडेल
सबै निकायहरूलाई हामी समन्वयात्मक तरिकाबाट परिचालन गर्न भनेर निर्देशन पनि गरिसकेका छ। सुरक्षाकर्मीहरू अलर्ट भएर रहेको अवस्था चाहिँ छ।
विपद पूर्व तयारी तथा प्रतिकार योजनालाई कार्यान्वयनको चरणमा अघि बढाएका स्थानीय तहले समेत विपद जोखिम कम गर्न भनेरै विपद मैत्री कार्य योजनामा जोड़ दिएको देखिन्छ। धनगढ़ी उपमहानगरपालिका कार्यालयका इन्जिनियर दाताराम जोशी
विपदलाई न्यूनीकरण गर्ने भनेर विकास निर्माण गर्दाखेरि जनसहभागिता श्रमदान हुने भनेर चाहिँ हामीले निर्णय पनि गरेका छौँ।
विपद व्यवस्थापन क्षेत्रका विज्ञ रामचन्द्र नेउपाने सबै खाले विपदबाट सुरक्षित रहन पूर्व तयारी कार्य महत्वपूर्ण एवं परोपकारी हुन सक्ने बताउनुहुन्छ।
पूर्व सूचना प्रणालीको कुरा तत्कालै गर्नु पर्छ, त्यस पछाडि पूर्व तयारीका कामहरू प्रभावकारी हुन सक्छ।
विपद जोखिम न्यूनीकरणका लागि थालिएको पूर्व तयारी कार्यमा सरकारवाला निकाय सबैले हातेमालो गरी अघि बढ्न जरुरी देखिन्छ। जगत साउत, रेडियो नेपाल, धनगढी।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुकमाथिको नियन्त्रण खुकुलो भएका कारण बढ़िरहेको व्यक्ति हत्याको श्रृंखला रोक्न थप प्रहरीहरू परिचालन गर्ने योजना सार्वजनिक गर्नुभएको छ। बाइडेनले अपराध धेरै हुने क्षेत्रका अधिकारीहरूलाई कोरोना भाइरस राहत कोषबाट खर्च गरेर भए पनि पर्याप्त सुरक्षाकर्मीहरू भर्ती गर्न सुझाव दिनुभएको छ। अपराध नियन्त्रणमा बाइडेनले सार्वजनिक गर्नुभएको रणनीतिले हतियार तथा विस्फोटक पदार्थको व्यापार गर्ने व्यापारी तथा मध्यस्थकर्ताहरूमाथि निगरानी बढ़ाइनेछ। हङकङबाट प्रकाशित भइरहेको प्रजातन्त्र समर्थक दैनिक पत्रिका एप्पल डेली 26 वर्षपछि आएर बन्द भएको छ। पत्रिकाको अन्तिम अंक खरिद गर्न आज पाठकहरूको भीड़ लागेको थियो। 10,00,000 प्रति प्रकाशन भएको अन्तिम अंक लिन पत्रिकाको कार्यालय भवन बाहिर पाठकहरू रातीदेखि नै लाम लागेर बसेका थिए। आफूले प्रकाशन गरेको समाचार रिपोर्टहरूले राष्ट्रिय सुरक्षा कानून उल्लंघन गरेको आरोप लगाउँदै हङकङ प्रशासनले सो पत्रिकाको सम्पत्ति रोका गरेपछि पत्रिकाले प्रकाशन बन्द गरेको हो। र कम्प्युटरको एन्टी भाइरस सफ्टवेयर उत्पादक व्यवसायी जोन म्याक्याफे स्पेनको बार्सिलोनाको कारागारमा मृत अवस्थामा भेटिएका छन्। स्पेनी अदालतले म्याक्याफेलाई कर छलीको अभियोगमा अमेरिका सुपुर्दगी गर्ने निर्णय गरेको केही घण्टामै उनी कारागारमा मृत भेटिएका हुन्। कारागारका स्वास्थ्य कर्मीले म्याक्याफेलाई प्राथमिक उपचार गरी बचाउन खोजे पनि सफल हुन सकेनन्। म्याक्याफेले आत्महत्या गरेको प्रारम्भिक तथ्यहरूले देखाएको स्पेनको उत्तरी पूर्वी क्षेत्र क्याटोलिनाको कानून मन्त्रालयले जनाएको छ। समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा विघटन गरी कंग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दायर रिटमा आज पनि सुनवाई जारी। कोरोना विरूद्धको पहिलो र दोस्रो खोप फरक फरक कम्पनीको लगाउन हुने नहुने भन्ने विषयमा अझै यकिन हुन नसकेको डब्ल्यूएचओको भनाई। र अमेरिकाका जथाभावी गोली हानी मानिसहरू मार्ने अपराध रोक्न थप प्रहरीहरू नियुक्त गर्ने राष्ट्रपति जो बाइडेनको नीति सार्वजनिक। यो सँगै रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।